वॉइस ऑफ अमेरिका है। प्रोग्राम झारंग के साथ मैं हूं असद हसन और प्रोड्यूसर है हमारे साथ असफर इमाम। आज का ये प्रोग्राम हमारे वॉइस ऑफ अमेरिका के उर्दू फेसबुक पेज पर बराह रास्त भी देखा जा रहा है। और जैसा कि आप जानते हैं कि आज के दिन नष्ट होने वाले इस प्रोग्राम में हम पहला सेगमेंट आपकी राय पे उसकी बुनियाद रखते हैं। और हमने कुछ देर पहले फेसबुक पे कुछ सवालात आपके लिए पोस्ट किए थे, उन सवालात पर हम आपकी राय इसमें शामिल करेंगे। इसके अलावा जनरली हमारे रेडियो प्रोग्राम, हमारे रेडियो लिसनर्स सुनेंगे आज के इस प्रोग्राम में पाकिस्तान की सियासत में क्या कुछ हो रहा है, जनरल मुशर्रफ केस, उनके खिलाफ सजा, उसकी मौतली पे क्या रद्दमल सामने आ रहा है, हुकूमत और उसकी इत्तेहादी जमातों के दरमियान कितनी हम आहंगी है, हुकूमत को क्या चैलेंजेस हो सकते हैं, इस पे बात होगी पाकिस्तान की सियासत के ऊपर पहला पूरा सेगमेंट। दूसरे हिस्से में हम बात करेंगे पाकिस्तान भर में शदीद मौसम है, शदीद मौसमियाती तगैयर का सबब बता रहे हैं माहिरीन, और सख्त सर्दी की लपेट में कम अज़ कम 75 अमवात ऐसी हो चुकी हैं जिनका ताल्लुक मौसम की शिद्दत से है। और आखिर में बात हम करेंगे क्रिकेट पे, पाकिस्तान में इंटरनेशनल क्रिकेट की बहाली हो चुकी है और अब एक और कोशिश रंग लाती हुई नज़र आती है पीसीबी की कि बांग्लादेश की क्रिकेट टीम ने पाकिस्तान आने के लिए हामी भर ली है, तो इसके ऊपर हम बात करेंगे। तो प्रोग्राम का पहला हिस्सा आपकी फीडबैक का, वॉइस ऑफ अमेरिका उर्दू फेसबुक पेज पे आप हमारे साथ हैं, हम आपकी राय इसमें शामिल करते हैं। जैसा कि हमने बताया कि हमने यही सवालात जो हैं वो पोस्ट किए थे कि पाकिस्तान की सियासत में क्या चल रहा है, और ये कि हुकूमत और उसकी इत्तेहादी जमातों के दरमियान किस तरह की आहंगी है, क्या चैलेंजेस हो सकते हैं, एमक्यूएम गवर्नमेंट से क्या चाहती है, और इसके ऊपर अब हम आपकी राय शामिल करते हैं। और साइमल्टेनियसली शामिल करने की कोशिश हम करते हैं कि पढ़ते हुए उसमें कुछ एडिट हो जाए। अगर दरख्वास्त हम अपने लिसनर से अक्सर यह किया करते हैं कि अपने ख्यालात नपे तुले ऐसे अल्फाज में अपनी फीडबैक दें कि जो काबिल इशात और काबिल नशर हो। सो हमारे साथ हैं मुख्तलिफ जो फीडबैक देने वाले हैं उनकी राय आपके सामने हम रखते हैं। हमें माफ़ी चाहता हूँ जी, इसमें एक आईडी है, अगेन अपने नाम से ही लग रहा है कि ये ओरिजिनल नहीं, खुद साख्ता जर्नलिस्ट के नाम से आईडी है। वो कहते हैं सियासत या मुनाफ़िकत। देखें, सियासत उन ममालिक में होती है जहाँ जमहूरियत हो, जहाँ के आम लोग भी सियासत के सबाक़ोसबाब से वाकिफ़ हों। यहाँ तो सियासत कम और मुनाफ़िकत ज़्यादा है। मोहम्मद इमरान कह रहे हैं कि पाकिस्तान में इस वक्त सब सियासी कठपुतलियाँ हैं, कोई एक भी ऐसा रहनुमा नहीं है जिस पे अवाम एतबार करे। बहुत बेचैनी की फिजा है, जिसकी लाठी उसकी भैंस वाला मामला नज़र आता है। हम अवाम इज्तमाई खुदकुशी करने के करीब हैं। ये राय है मोहम्मद इमरान की। और सादिक मोहम्मद कहते हैं कि पाकिस्तान में कोई कानून नाम का जानवर नहीं है, हज़ारों लोगों का कत्ल करो बेशक, लेकिन अगर ताकतवर हो कानून आपके घर का गुलाम होगा, आपके घर की लौंडी होगा। और इसके अलावा काबिल नशर नहीं है, विटको वोट को इज्जत दो नाम की एक आईडी है वो। अरशद मोहम्मद कहते हैं कि सब मिलकर आवाम को बेवकूफ़ बना रहे हैं। और हमीदुल्ला मसूद, पाकिस्तान को एक तमाशा बना के रखा गया है। पाकिस्तान में हर तरह के गैर आइनी और गैर कानूनी काम करने के लिए आपको फौजी अफसर, फौजी जनरल बनना ज़रूरी है, वो ये कहते हैं। और वो कहते हैं कि रहमतुल्ला महसूद, वो कहते हैं कि इमरान खान एक टिशू पेपर हैं जो एस्टेब्लिशमेंट जिनको इस्तेमाल कर रही है। हुसैन जाहिद, वो भी कहते हैं कि एस्टेब्लिशमेंट जो है वो हालात की ख़राबी की ज़िम्मेदार है। और सबसे पहले पाकिस्तान में हर शख्स कानून मानते हैं, मगर दूसरों के लिए जब खुद अपने सर पर आ जाए तो फिर ना कानून मानते हैं और ना इस्लाम। ये हज़रत रहमान हैं जिन्होंने फीडबैक दी है अपनी फेसबुक हमारे पेज के ऊपर वॉइस ऑफ अमेरिका के। और ये सेगमेंट जैसे कि हमने आपको बताया कि फेसबुक लाइव के ऊपर आप देख रहे हैं, और उसके बाद हमारे रेडियो लिसनर्स के लिए जो मौजूद हमने आपके सामने रखे हैं उन पे हम माहिरीन की राय अपने आज के इस प्रोग्राम में शामिल करेंगे। अगेन वही जो पहले सेगमेंट के अंदर हमने डिस्कशन करनी है, हम अपने व्यूवर्स की, अपनी ऑडियंस की राय सबसे पहले शामिल कर रहे हैं। तनवीर अहमद कहते हैं कि पाकिस्तान में पोलिटिकल पार्टी नहीं है कोई भी जो एस्टेब्लिशमेंट से टक्कर ले सके। रिजवान जट कहते हैं कि ऑल इज़ वेल, सब अच्छा है। चलो, एक अच्छी फीडबैक भी आ गई। और संगीन कहते हैं कि तारीख से PMLN यही करती आ रही हैं, ये तो फौज की बनाई हुई जमात है। रही बात बाकी पार्टीज़ की, PPP तो जो है उसको मेंटेन होता है, होता ही नहीं है। और पीटीआई को तो हम पार्टी ही नहीं समझते हैं, ये उनकी फीडबैक है। मुबशर खान बलोच कहते हैं कि अपोजिशन की डोरें वहीं से हिलाई जा रही हैं जहां से हुकूमत की डोरें हिलती हैं। ये फीडबैक है हमारे लिसनर्स की, हमारे इस पहले सेगमेंट में आपके लिए शामिल कर रहे हैं। और कुछ कमेंट्स हमें गिला है अपने कुछ ऑडियंस से भी, कि जिनके कमेंट्स ऐसे नहीं होते कि हम उनको पोस्ट कर सकें, हमें डिलीट करना पड़ते हैं या हम उनको नशर कर सकें। संगीन शाह एक बार फिर लिखते हैं कि डिवाइड एंड रूल फार्मूला जो है वो पाकिस्तान में अप्लाई हो रहा है। जहूर अहमद कहते हैं कि बस जो लोग सिविल सुप्रीमेसी की बात करते हैं वो सारे पागल हैं। फिर उन्होंने इसी बात को पश्तों में भी बयान किया या उसका कोई मुहावरा लिखा है। माविज गुल, माविज अफरीदी कहते हैं कि हम चाहते हैं कि इमरान खान को 5 साल पूरे होने चाहिए, अपोजिशन साजिशें ना करे। तारिक सैयद वो कहते हैं कि मुशर्रफ भी बच गए, बाजवा साहब को भी एक्सटेंशन मिल गई, वजीर आजम भी इमरान खान ही है, यही है आपके सामने। राजा फरुख जावेद कहते हैं कि ये सब डील का नतीजा है कि पीएमएलएन वालों ने एक्सटेंशन के लिए वोट दिया, उनको रिलीफ मिल गया। ये राजा फरुख जावेद की राय है। शाह मोहम्मद सैफुल्ला शाह वो कहते हैं कि ड्रामा है सब एक्सटेंशन वालों का, और फीडबैक शामिल हम करेंगे। ये हैं मोहम्मद अमजिद अल अमवी, कोई संजीदा नजर नहीं आ रहा है। अदालती फैसले पर सिर्फ इतना कि खसूसी अदालत अगर कालेदम है तो उसके किए हुए दीगर फैसले भी कालेदम हैं, उनको भी तस्लीम नहीं किया जाना चाहिए है। मोहम्मद अजीम वो कहते हैं कि तमाम जो इंस्टीट्यूशंस हैं पाकिस्तान के अंदर वो अपने मफाद का दिफा करते हैं, ना कि पाकिस्तान के दिफा का। और नसीब बदीनी कहते हैं कि पीटीआई से हम बेजार हो चुके हैं। हारून खालिद कहते हैं कि पाकिस्तान का इमेज तो बेहतर बनाने के लिए दुआएं हैं। परवेज मुशर्रफ के वर्डिक्ट की वजह से फौज की तौहीन हुई है और इस दाग को धोने के लिए लाहौर हाई कोर्ट का फैसला ऐसा ही कुछ आया है। और रोजनामा बिन बहक कहते हैं कि पाकिस्तान ने 1971 से जो सबक सीखा वो ये था कि मुल्क में शफाफ इलेक्शन नहीं होने देना। अगर जमहूरियत जो भी है तो हुकूमती इत्तेहादियों पर मुश्तमिल ऐसी हुकूमत तश्कील दी जाए जिसको कभी भी आराम से गिरा दिया जाए, ये उनकी राय है। बासित कहते हैं कि ये सब ड्रामा है। और हनीफ खान खेतरान वो कहते हैं कि किसी को पता था कि पाकिस्तान के लिए कैंसर का अस्पताल बनाने वाला एक दिन खुद पाकिस्तान के लिए कैंसर बन जाएगा, इमरान खान और उनकी हुकूमत की तनकीद है। पाकिस्तान में जिसे जिसकी लाठी उसकी भैंस, कानून का इतलाक नहीं होता। ये फारूक एहसन फारूकी हैं जिनकी फीडबैक हमने आपको सुनवाई है। दो मजीद कमेंट्स आए हैं आपको, हमने उसमें पहले बताया कि वो कहते हैं कि जी अपोजिशन की डोरें भी वहीं से हिलाई जा रही हैं जहां से हुकूमत की हैं। सो ये हमारा ये पहला सेगमेंट था जिसमें हमने आपकी फीडबैक आपके सामने रखी है। वॉइस ऑफ अमेरिका के उर्दू फेसबुक पेज के ऊपर आप हमारा ये सेगमेंट देख भी सकते हैं, और हमारे ख़ास तौर पर जो बुध मंगल और जुमेरात के दिन जो है हमारे प्रोग्राम्स, उसका ये बयानिक्स का ये उसकी ट्रांसमिशंस हैं, यानी लाइव फेसबुक पेज, उसको आप देख सकते हैं। और आपकी फीडबैक उसको हम शामिल करना चाहते हैं अपने प्रोग्राम्स के अंदर। दरख्वास्त आपसे एक बार फिर वही कि ऐसी फीडबैक दें जो नशर की जा सके। ऐसी फीडबैक का क्या फ़ायदा जो नशर ना हो सके, जो पोस्ट ना हो सके, या जिसको हम डिलीट करना पड़े। सो इस सेगमेंट के लिए इतना ही, यहाँ पे हम वाइंड अप करते हैं और वहाँ ब्रेक हम लेंगे। ब्रेक के बाद जब वापस आएंगे तो रेडियो के हमारे सामीन हमारे साथ मौजूद होंगे। फेसबुक लाइव से इतना ही। ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम जहां रंग के साथ मैं हूं असद हसन और प्रोड्यूसर है हमारे साथ अजफर इमाम। बात हमने की प्रोग्राम के पहले 10 मिनट में, हमने अपने ऑडियंस को वक्त दिया है जिसमें खास तौर पे उनकी फीडबैक को हमने शामिल किया, उनके लिए कुछ सवालात पोस्ट किए हैं। सो आज के दिन का हमारा फॉर्मेट थोड़ा मुख्तलिफ होता है, तो जो सवालात जिन पर ऑडियंस की हमने इनपुट लिए उसके ऊपर अब एनालिसिस लेते हैं, तजिए लेते हैं और कुछ अपडेट्स लेते हैं। अगेन वही कि पाकिस्तान की सियासत में क्या हो रहा है, मुशरफ केसेस कि उसकी मुअत्तली के फैसले के ऊपर क्या रद्द अमल आ रहा है, माहरीन कानून क्या कह रही हैं, शहर के अंदर किस तरह की क्या सराहियाँ हैं। پاکستان مسلم لیگ نواز کی قیادت لندن میں کیا کر رہی ہے، اس کے اوپر اب تو حکومت تحریک انصاف وہ بھی سوال اٹھانے لگی ہے، کیا حکومت بھی سوال اٹھایا کرتی ہے، اور یہ کہ گورنمنٹ اور اس کے اتحادی ان کے درمیان کتنی ہم آہنگی ہے، اس کے اوپر ہم فوکس کریں گے اس سیگمنٹ میں. ہمارے ساتھ ہیں ڈاکٹر رسول بخش رئیس صاحب، ممتاز پولیٹیکل سائنٹسٹ ہیں، لمس یونیورسٹی کے ساتھ ان کی وابستگی، زاہد گشکوری ایک باخبر صحافی ہیں، تجزیہ کار ہیں. دونوں مہمانوں کا بہت شکریہ. ہم کوشش کریں گے کہ اس میں باقی پولیٹیکل پارٹیز کی بھی نمائندگی ہو جائے. ڈاکٹر رسول بخش رئیس صاحب، آپ کے آنے سے پہلے ذرا کچھ اپ ڈیٹس ہم لے لیتے ہیں، پہلے زاہد گشکوری صاحب سے. زاہد گشکوری صاحب، بتائیے گا اسلام آباد میں کیا ہو رہا ہے؟ مسلم لیگ نواز کی قیادت لندن میں ہے اور کافی تنقید ہو رہی ہے، خاص طور پہ آرمی ایکٹ اس کی طرف سے، جو پی ایم ایل این کی طرف سے جو اس کو انڈورس کیا گیا یا پیپلز پارٹی کی طرف سے کافی کرٹیسزم ہے، لیکن اب یہ سسپینشن کے معاملے کے اوپر ایک بار پھر پی ایم ایل این اور پی 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 بہرحال وہ اس کو اس فیصلے کی اس کے اوپر تنقید کر رہے ہیں. یہ واپس آنے کی کوشش ہے اسی کورٹ میں جہاں پہ ایک تائید بہرحال ان کے ساتھ تھی، انٹیلیجنشیا کی تھی، کیا ہو رہا ہے اسلام آباد میں؟
سب سے جو اس وقت بڑی خبر ہے وہ تو ایک فوٹیج جو سامنے آئی ہے نواز شریف کی لندن میں، بظاہر وہ بالکل تندرست نظر آ رہے ہیں، ایک ہوٹل میں موجود ہیں اپنی فیملی اور عزیز و اقارب کے ساتھ. اس پہ بڑی ڈبیٹ ہو رہی ہے کہ اگر وہ بالکل صحیح تھے وہ پاکستان سے کیوں گئے، حکومت نے ان کو کیوں جانے دیا، اگر طبیعت ان کی سنبھل رہی ہے تو واپس پاکستان کیوں نہیں آ رہے. یہ ایک بڑا سوال یہ نشان ہے نہ صرف پاکستان مسلم لیگ نواز کے لیے بلکہ حکومت کے لیے بھی، کہ دونوں کے درمیان کوئی ایسی بات چیت چل رہی تھی، ان کو جانے دیا گیا، ریلیز ہے. اس میں بڑی باتیں ہو رہی ہیں، یہ ایک نیو ڈبیٹ ہے. باقی وہ تو جو آپ نے عدالت کی بات کی وہ بہت اہم ہے، کیونکہ ایک پہلے ایک میٹر چل رہا تھا چیف آف آرمی اسٹاف کی ایکسٹینشن کا، جس کو بالکل کور دیا گیا ہے، وہ ایک ڈبیٹ وائنڈ اپ ہو گئی. اب یہ نئی ڈبیٹ سامنے آئی ہے، اب اس کی لیگل پوزیشن کیا ہوگی، حکومت کا کیا اسٹانس ہے، کیونکہ سپریم کورٹ آف پاکستان بھی اس کیس کو ٹیک اپ کرے گی آنے والے دنوں میں. وہ سپریم کورٹ آف پاکستان کے سامنے یہ کیس پڑا ہے، خود حکومت لے کے گئی ہے. تو یہ پاکستان کی تاریخ کی اپنی نوعیت کا پہلا ہی کیس ہے اور پہلا ہی کیس ہوگا سپریم کورٹ آف پاکستان میں. تو یہ دو بڑے ایشو ہیں پاکستان میں جو اس وقت انڈر ڈسکشن ہیں. نہ صرف پہلے حکومت تنقید کا اس کو سامنا تھا، اب ساتھ ہی جو پولیٹیکل پارٹیز ہیں، جو پاکستان کی دو بڑی پولیٹیکل پارٹیز ہیں، ان پر بھی یہ سوال اٹھ رہا ہے
اسی نقطے کے اوپر. یہ جو آپ نے نقطہ اٹھایا اسی کے اوپر ہم انالیسز لے لیتے ہیں ڈاکٹر رسول بخش رئیس صاحب کا. ڈاکٹر رسول بخش رئیس صاحب، سیاست ظاہر جمہوریت کے لیے دا موسٹ امپورٹنٹ کمپوننٹ اور جمہوریت سیاسی جماعتیں، لیکن جیسے زاہد کہہ رہے ہیں کہ پہلے تو حکومت پہ تنقید تھی کہ وہ شاید ایک با اختیار حکومت نہیں ہے، اس کو کہیں سے آرکسٹریٹ کیا جاتا ہے. اب اپوزیشن نے بھی آرمی ایکٹ کے اندر جس طرح سے اپنی سپورٹ شامل کی، اس کو بھی کرٹیسزم کا سامنا ہے. تو یہ سیاسی جماعتوں کی اگر کریڈیبلٹی یا ان کی ساکھ نہ رہے تو یہ نظام کے لیے، سسٹم کے لیے، جمہوریت کے لیے اس کا کیا نقصان ہوتا ہے، اور کتنا فرق پڑتا ہے جمہور اور جمہوری پارٹیوں کے درمیان، کتنا فاصلہ آتا ہے؟
دیکھیں، بہت بڑا فرق پڑتا ہے، اس لیے کہ لوگوں کا اعتماد سیاستدانوں پر، سیاسی جماعتوں پر، انتخابات پر اور جمہوریت پر ختم ہو جاتا ہے، کمزور ہو جاتا ہے. اور اگر وہ کمزور ہو تو پھر ان کے لیے یہ کوئی بڑی بات نہیں ہے کہ یہاں پہ فوجی حکومت ہے یا جمہوری حکومت ہے یا مسلم لیگ نون کی ہے یا پاکستان پیپلز پارٹی کی ہے. ان کو فرق صرف اسی صورت میں پڑتا ہے کہ مہنگائی ہے یا نہیں ہے. تو وہ حکومت کو جمہوری ریویو کے حوالے سے، آئین اور قانون کی بالادستی کے حوالے سے نہیں دیکھتے، بلکہ وہ یہ دیکھتے ہیں کہ ذاتی طور پر جو ان کے حلقے کا ایم این اے ہے، ایم پی ہے، اور جس پارٹی کو اس نے ووٹ دیے ہیں، انہوں نے ان کے لیے کیا کچھ کیا ہے. تو یہ بالکل انٹرپرسنل قسم کی پالیٹکس ہے لوکل لیول پہ اور کانسٹیچوئنسی لیول پہ. تو پارلیمانی نظام میں اس وقت وہ لوگ جنہوں نے اپنے حلقوں میں کوئی اثر رسوخ رکھا ہوا ہے وہ پارٹی کے لیے ناگزیر ہیں اور پارٹی ان کے لیے ناگزیر ہے. تو عوام میں نہیں سمجھتا کہ کوئی ان کے لیے میٹر کرتے ہیں.
لیکن گورنمنٹ کی اگر پرفارمنس ہو، اپوزیشن جماعتوں کی حکومت کے ساتھ معاملات ہوں، بھلے گورنمنٹ کے بقول ڈیل کی کوششیں ہیں یا ٹف ٹائم دینے کی بات ہو، سو پبلک ابھی تک اس نظام کے ساتھ، سسٹم کے ساتھ کنیکٹڈ ہے یا مایوسی کا کوئی ایلیمنٹ جو ہے وہ نمایاں ہو رہا ہے؟
میرا خیال یہ ہے کہ جو مایوسی ہے وہ کسی حد تک عوام میں موجود ہے، لیکن وہ مایوسی اس لیے نہیں ہے کہ نواز شریف نے کیا کیا، پیپلز پارٹی نے کیا کیا، عمران خان نے جو ان کے بارے میں بیانیہ بنایا تھا کرپشن کا، اور جس قسم کے شواہد میاں نواز شریف صاحب اور پیپلز پارٹی کے قائدین کے بارے میں سامنے آئے ہیں اور احتساب کا عمل جاری ہے، اس نے عمران خان کے بیانیے کو بالکل صحیح ثابت کر دیا ہے. اور دوسری بات یہ بھی کہ جو لوگ نظریاتی بنتے تھے اور کہتے تھے کہ جی جمہوریت اور آئین کی بالادستی کے لیے ہم سب کچھ کرنے کے لیے تیار ہیں، ہمیں اسی کی سزا مل رہی ہے، تو ظاہر ہے کہ معلوم بعد میں یہ ہوا جہاں سے عوام میرے خیال میں مسلم لیگ نون کو اور پیپلز پارٹی کو دونوں کو کافی اس سے نقصان پہنچے گا، انہیں یہ معلوم ہوا کہ اصل میں تو انہوں نے اندر سے بات چیت کر کے اپنی جان کی خلاصی کی ہوئی تھی، تو یہ ان کی جان بخشی یا جس طریقے سے وہ باہر گئے ہیں، اس وقت کچھ لوگ بات کرتے تھے میڈیا میں اور یہ زیادہ تر باتیں آتی تھیں حکومتی حلقوں کی طرف سے کہ جی کہ یہ کوئی ڈیل کر کے گئے ہیں، لیکن وہ بالکل جھوٹ بولتے تھے میڈیا کے سامنے آ کے کہ نہیں کوئی ڈیل نہیں ہوئی اور بہت بیمار ہیں، بہت دلیل ہیں، مرنے والے ہیں، اور یہ کیا وزیر اعظم پاکستان اور حکومت اور فوج پاکستانی ریاست ایک اور وزیر اعظم کو مار کے اور یہ پھر ملک کے لیے کیا کچھ کرنا چاہتی ہے، اس قسم کا انہوں نے بیانیاں بنایا، وہ ملک سے باہر چلے گئے، لیکن جو جھوٹ تھا وہ تو آپ عوام کے سامنے آ گیا ہے، تو اعتبار تو مسلم لیگ نون کا رہا ہے.
لیکن ڈاکٹر صاحب یہ لیٹس سے کہ اگر آپ یہ پکچر کی تصویر کے پس منظر میں جیسے زاہد نے بھی کہا ہے بات کریں، تو ایک شخص ویسے بھی تھوڑی بہت واک کرتے ہوئے، چہل قدمی کرتے ہوئے کہیں کسی کیفیٹیری میں بیٹھ جائے، تو اس کا کیسے یہ مطلب لیا جا سکتا ہے کہ وہ بیمار نہیں ہے؟
میں دیکھیں تصویر کے حوالے سے جو بات چیت ہو رہی ہے میں تو صرف اس سے اتفاق نہیں کرتا. جو بیماری ہوتی ہے آپ نے دیکھا ہوگا مغرب میں، امریکہ میں، یہ ایک ذاتی مسئلہ ذاتی نوعیت کی ہوتی ہے، اس میں پرائیویسی کی بڑی ضرورت ہے کہ یہ کھوج لگانا کسی کا کہ کیا بیماری ہے جب تک کہ وہ بندہ خود اعلان نہ کرے یا ان کے ڈاکٹرز کی طرف سے کوئی جواب نہ آئے، عوام کو یا ہمیں یا مخالفین کو کوئی اس کے بارے میں جستجو نہیں کرنی چاہیے. وہ اگر کہتے ہیں بیمار ہیں تو میں ان کی بیماری کو ماننے کے لیے تیار ہوں. بات ہم کر رہے ہیں کہ کیا بیمار ہونے کے ساتھ ساتھ کوئی ان کا کوئی ڈیل ہوئی ہے، تو وہ تو ثابت ہو گیا ہے کہ کوئی ڈیل ہوئی ہے، کیونکہ جس طریقے سے انہوں نے یہ جو ایکسٹینشن کا قانون تھا اس کے اوپر انہوں نے وہ ڈالے ہیں. تصویر کے حوالے سے میں سمجھتا ہوں کہ ضروری نہیں ہے کہ بیمار ہونے کے لیے کہ ہر وقت بندہ
بیڈ
کے اوپر پڑا رہے یا ہسپتال
میں فراشی ہو،
تو اس طرح سے بندہ علیل ہونے کے باوجود کسی ریسٹورینٹ میں جا کے کھانا کھا سکتا ہے.
Exactly. زاہد صاحب آپ یہ بتائیے گا کہ اب اس اینگل پہ کہ ایک انٹیلیجنس کے اندر خاص طور پہ ایک بڑی تعداد تھی جنہوں نے ووٹ کو عزت دے کے بیانیے کو سپورٹ کیا، ابھی ہم نے فیڈ بیک میں بھی اس کا تذکرہ کیا ہے، بہت سارے کالرز اور بہت سارے ہمارے جو کمنٹ کرنے والے لوگ ہیں ہمارے پیجز کے اوپر انہوں نے اس پہ بات کی ہے. مسلم لیگ نواز اس کی متحمل ہو سکتی ہے کہ وہ جو اوپینین میکر ہیں یا اوپینین بنایا کرتے ہیں ان لوگوں کی مخالفت اگر میں نہ بھی کہوں تو ان کی مایوسی اس کی وہ متحمل ہو سکتی ہے؟
دیکھیں جس طرح ڈاکٹر رسول بخش رئیس نے کہا اس بیانیے میں یہ بل الٹیمیٹلی پاس ہونا تھا، پاکستان کی امپورٹنٹ انسٹیٹیوشن ہے اس کے لیے لیجسلیشن کرنی تھی، اس پہ ڈبیٹ نہ ہونا یہ ایک بہت بڑا سوالیہ نشان ہے جو کہ ڈیل کی طرف انڈیکیٹ کرتا ہے جس طرح ڈاکٹر صاحب کہہ رہے تھے. اس پہ ڈبیٹ ہونا ضروری تھی اور ڈبیٹ کسی بھی پولیٹیکل پارٹی کی طرف سے نہیں آئی. ووٹ کو عزت دے کا جو بیانیہ تھا پاکستان مسلم لیگ نواز کا، سوشل میڈیا پہ جو تنقید آئی ایک قسم کا دھڑم کر کے گرا ہے.
صحیح.
اور اس بات کو یہ ثابت کرتا ہے کہ یہ بیانیہ یا کسی بھی پاکستان کی پولیٹیکل پارٹی کا بیانیہ ایک انڈیویجول جو انفرادی شخصیات ہیں اس کے ارد گرد ہی گھومتا ہے.
تو زاہد کیا اس کو وہ ریوائیو بھی کر سکتے ہیں, کیونکہ میڈیا میں, سوشل میڈیا پہ یہ خبریں بھی ہیں کہ مریم نواز صاحبہ وہ اسی بیانیہ کے ساتھ کھڑی ہیں, بھلے یہ خبریں بھی چلی ہیں کہ ان کے والد صاحب نے اس پارٹی کو, اس میٹنگ کو چیئر کیا جہاں سے یہ فیصلہ آیا کہ اس ترمیم کو اس کی اپروول دینی ہے, اس کی منظوری کرنی ہے, لیکن یہ بھی کہا گیا کہ مریم نواز اس پہ ڈسٹنس پہ کھڑی ہیں. سو کیا اس بیانیے کو بچانے کا سامان رکھا گیا ہے؟
نہیں, دیکھیں یہ شریف خاندان کی اور کسی بھی پاکستانی سیاسی خاندان کی ہمیشہ پالیسی رہتی ہے کہ ہر طرح کا جو مائنڈ ہے اس کو کیپچر کیا جائے ووٹ بینک کے لیے. نواز شریف ایک سائڈ پہ کھڑے ہوتے ہیں, دوسری سائڈ پہ شہباز شریف نظر آتے ہیں, اس کا بیانیہ اس وقت ڈومینیٹ کرتا ہوا نظر آتا ہے. یہاں پاکستان کی جو سیاسی مخالف جماعتیں ہیں ان میں پاکستان مسلم لیگ نواز میں, اگر مریم کا یہ بیانیہ ہے جس میں سوشل میڈیا پہ اس طرح کی چیزیں چل رہی ہیں, تو وہ بالکل خاموش ہیں. اس نے ایک صرف ٹویٹ کیا تھا تو اس پہ بالکل خاموش ہیں, تو وہ بیانیہ اس کا کہاں کھڑا ہے؟ اس وقت تو نواز شریف کا نہیں, شہباز شریف کا بیانیہ چل رہا ہے, اور یہی پاکستان مسلم لیگ نواز جو ایک مومنٹم گین کر کے کھڑی تھی اور بڑی اسٹرانگ اور بڑا ووٹ کو عزت دے کا بیانیہ اور بڑی ایک کمپین چل رہی تھی کہ تمام جو بڑے بڑے مگرمچھ ہیں وہ پاکستان کی جیلوں میں تھے, اور بہت سسٹم کتنا کمزور ہے کہ جتنے بڑے لوگ جن پر اتنے کرپشن کے الزامات تھے وہ کنوکٹڈ تھے, وہ اب جیل سے باہر ہیں, ان کو ریلیف دیا گیا ہے. اور پاکستان کی آفیشیل فگر ہیں, اسد میں آپ کو بتاؤں کہ 400 سے زیادہ لوگ مختلف بیماریوں میں جو پاکستان کے قیدی تھے, غریب لوگ تھے, ان کی جیلوں کے اندر ہی اموات ہوئی ہیں. تو یہ سسٹم اتنا کمزور ہے, بڑے لوگوں کی اکاؤنٹیبلٹی نہیں کر سکتا. عمران خان نے ایک خواب دکھایا تھا اور بڑی کوشش کی ہے, لیکن وہ ایک ہیلپ لیس نظر آئے ہیں. بے یار و مددگار جن کو سسٹم سپورٹ نہیں کر رہا, وہ اکاؤنٹیبلٹی کرنا چاہتے ہیں لیکن اسے فلیکسیبلٹی لچک دکھانی پڑتی ہے, کیونکہ سسٹم رک جاتا ہے اور اس کو آگے لے کے جانا اس کے لیے ایک مشکل ترین عمل نظر آتا ہے. تو یہی ایک وجہ ہے کہ اس کو اداروں کی ہیلپ کی ضرورت ہوتی ہے, اور وہی ادارے پاکستان میں آپ کو پتا ہے کہ ان کی ہیلپ کے بغیر کوئی بھی سیاسی جماعت شاید آگے حکومت نہیں چلا سکتی. اور کیونکہ پاکستان کی جغرافیائی صورتحال ایسی ہے, اور آج کل جو اس وقت ہو رہا ہے جب ہم بات کر رہے ہیں, تو اس لیے اس ادارے کی بہت ضرورت ہے پاکستان کو. یہ ایک وجہ ہے کہ یہ بات ہمیں نظر آتی ہے کہ دونوں سویلین سیکورٹی اسٹیبلشمنٹ ایک ہی پیج پر ہیں, لیکن اس پہ ڈیبیٹ نہ ہونا پارلیمنٹ میں اٹ سیلف ہوا دیتا ہے اس بات کو کہ سیاسی جماعتیں جو کہ اپوزیشن سیاسی جماعتیں ہیں وہ کسی حد تک کسی چیز پہ کمپرومائز کر چکی ہیں.
زاہد, اب آتے ہیں ذرا اس دوسری ڈیولپمنٹ کی جانب. ایک تو یعنی اپوزیشن کو یہ دھچکے ہیں, حکومت کو بھی کئی ایک جگہوں سے دباؤ کا سامنا ہے, سب سے زیادہ آج کل اسے اپنے اتحادیوں سے. آپ کو معلوم ہے کہ اختر بینگل صاحب, ان کی جماعت بار بار حکومت سے فاصلہ رکھنے کا اشارہ دے چکی ہے. وہ یہ نہیں کہتے کہ ہم نکل رہے ہیں, لیکن وہ حکومت سے خوش نہیں ہیں. متحدہ قومی موومنٹ, اگر یہ دونوں بڑی جماعتیں نکلتی ہیں تو گورنمنٹ کا قائم رہنا ناممکن ہو جاتا ہے تقریباً. سو متحدہ قومی موومنٹ, انہوں نے بھی وزارتیں چھوڑی اور ان کو منانے کی کوششیں تو حال کامیاب ہوتی نظر نہیں آ رہی ہیں. کیا چل رہا ہے وہاں پہ, حکومت پہ کتنا دباؤ ہے, اور متحدہ قومی موومنٹ کیا چاہتی ہے, کیا کچھ اس کا پولیٹیکل اسٹیک کیا ہے اس ساری ڈیولپمنٹس کے اندر؟
دیکھیں, جو سیاسی چھوٹی پولیٹیکل جماعتیں ہیں جس میں جی ڈی اے ہے, آپ کو معلوم ہے ایم کیو ایم کی آپ نے بات کی اختر بینگل کی, اور یہ ایک بڑی اچمبے کی بات ہوگی آپ کے لیے کہ اختر بینگل کی پارٹی نے بھی پارلیمنٹ میں ووٹ کیا ہے, اور یہ ایک انڈیکیشن ہے کہ پہلی دفعہ اختر بینگل کی پولیٹیکل پارٹی نے اس قانون کو ووٹ کیا ہے, اور وہ شاید بلوچستان سے کچھ چاہتے ہیں, پریشر بڑھانا چاہتے ہیں حکومت پہ ووٹ کا. ایم کیو ایم یہی چاہتی ہے کہ ان کو فنڈ ملیں کراچی کے لیے, کراچی کے عوام کے لیے اس پہ کام کریں, کیونکہ حکومت نے تقریباً 16 مہینے سے بہت ہی کم جو پی ایس ڈی پی ہوتا ہے فنڈ, جو کہ لوکل لیول پہ خرچ کیے جاتے ہیں جو کہ حلقے میں, وہ کم دیے ہیں. تو وہ پریشر ہے ان کا کہ گورنمنٹ ان کو ریلیز کرے زیادہ سے زیادہ فنڈ, تاکہ پریشر ہے جو عوام کا وہ خرچ کر سکیں, ساتھ ہی ان کو حکومت سندھ کی طرف سے आपको मालूम है एमकेएम को एक ग्रीन झंडी दिखाई गई है कि वो वेलकम करने के लिए तैयार हैं, अगर को वफाक को छोड़ते हैं तो हुकूमत एक टाइट नंबर पे खड़ी है, इसमें कोई शक नहीं है। तो उसको इस बात का डर जरूर रहता है कि कहीं ये छोटी पॉलिटिकल पार्टीज जो अलायंसेस हैं वो अगर चले जाते हैं तो उनको शायद इन हाउस की तब्दीली का खतरा सामने नजर आ जाता है। लेकिन जो मुखालिफ सियासी जमातें हैं, दो बड़ी जमातें, वो इस पोजीशन में नजर नहीं आती इस वक्त सरदस्त। या तो उनके जो बड़े लीडर हैं वो कन्विक्शन फेस कर रहे हैं या जेल में हैं या जमानत पे हैं, तो उनके लिए ऐसी पोजीशन जिस तरह बिलावल अब बाहर चले गए हैं, मरियम नवाज खुद खामोश हैं और ये बातें बड़ी चल रही हैं, अगर कि हुकूमत ने उनका नाम एग्जिट कंट्रोल लिस्ट पे दोबारा रख दिया है कि वो शायद लंदन जाएं, और साथ ही जो फुटेज अभी सामने आई है तो ये एक अदालत ने भी जो नैब है वो बड़ा एक्टिव हो गया है कि एक ऐसा मरीज जिसपे कन्विक्टेड है, जो सजा काट रहा है, वो एक तंदुरुस्त नजर आता है। तो ऐसी चीजें हैं जो प्रेशर है अपोजिशन पर, तो अपोजिशन बहुत कमजोर है, बहुत कमजोर है। जो बजाहिर लोगों को लगता था कि शायद नए इलेक्शन हो जाए, वो इलेक्शन की बात करते थे, हुकूमत डिलीवर नहीं कर पा रही। अभी जो इंडिकेशन आए हैं, रिसेंट इंडिकेशन, हुकूमत जो 16-17 महीने से बिल्कुल स्टेगनेंट होके खड़ी थी, वो थोड़ा सा ये काम बेहतर दिखाई देता है, पाकिस्तान की मईशत का हो या और दूसरे जो इंडिकेटर्स हैं जहाँ पर हुकूमत रुकी हुई थी बिल्कुल, वो काम आगे बढ़ा है। इसका मतलब है कि शायद
पॉलिटिकल स्टेबिलिटी आ जाए तो शायद कुछ परफॉर्म भी कर सकते हैं। डॉक्टर रसूल बख्शी साहब, आप जरा ये बताइएगा, इत्तेहादी जमातों के साथ हम मांगी कितनी हुकूमत मजबूत है और उसकी अपनी परफॉर्मेंस, जहाँ पे जैसे जायद किशकोरी साहब कह रहे हैं कि जहाँ पे एक तातुल का या एक स्टैगनेंट है, रुकी हुई चीज़ नज़र आ रही है, वहाँ पे परफॉर्मेंस शो करना कितना ज़रूरी है। अगर ये परफॉर्मेंस हो तो भले पीटीआई इलेक्शन में जाए, उसको एंडोर्समेंट मिलेगी, वहाँ से सपोर्ट मिल सकती है, लेकिन अगर परफॉर्मेंस नहीं हो तो फिर इत्तेहादी कितने नागुजीर हो जाते हैं कि उनको साथ रखें भले आप उनकी ब्लैकमेलिंग में आए।
बिल्कुल दुरुस्त है, बिल्कुल सही है। उसका यह है कि जो तीन चार चीज़ें हैं जो हुकूमत कर सकती है लेकिन अभी कर नहीं पाई, मसलन गवर्नेंस है, उसके लिए तो वसाइल की ज़रूरत नहीं है, उसमें सिर्फ कानून का नफाज करना है। पंजाब में वो उस तरीके से परफॉर्म नहीं कर रहे जिस तरह से केपी में माजी में किया, और इस वक्त मेरा ख्याल ये है कि ये कहना कि नाकाम हो गए हैं या कामयाब हो गए हैं, मैं इस वक्त कोई फैसला नहीं कर सकता, लेकिन उनका जो फोकस रहा है वो रिफॉर्म्स पे, मीशत पे, और जो उन्होंने वेलफेयर के प्रोग्राम शुरू किए हैं एहसास के नाम से, वो चीज़ें सारी हो रही हैं, उनका नतीजा निकलने में कम से कम 2-1 साल और लगेंगे। और जो इकोनॉमी को जो स्टेबलाइज किया है उसको तो जो इंटरनेशनल इंस्टीट्यूशंस हैं उसको वो तस्लीम कर रहे हैं, वो शवाहद भी हमारे सामने हैं। तो मेरा ख्याल है कि हुकूमत अभी तो इंतखाबात पे नहीं जा सकती, क्योंकि उस तरीके की ये हुकूमत या मुल्क नहीं है जिस तरह से बरतानिया में है, क्योंकि यहाँ से तो बिल्कुल इंस्टेबिलिटी रही है पिछले कोई 13 साल से, जब से कि मुशर्रफ के खिलाफ तहरीक चली 2007 के बाद से अभी तक पाकिस्तान कहीं ठिकाने नहीं लग सका। तो उसके लिए जरा इस्तेहकाम चाहिए, खुशी तौर पर मीशत में तो बाकी चीजें ठीक होना शुरू हो जाएंगी।
अब आपने जनरल मुशर्रफ का नाम लिया है तो उन्हीं के सेगमेंट के साथ हम वाइंड अप भी करेंगे। जनरल मुशर्रफ केस, ये इंतहाई दो मुख्तलिफ फैसले अदालतों से क्यों आते हैं? अदालतें ज़ाहिर है जिस तरीके कार के ताबे, जिस कानून, जिस आइन के ताबे काम करती हैं, उसकी तशरी या उसके तहत होने वाले एक मुकदमे के ऊपर जो जरा है फैसले में को 19-20 के फर्क आ सकते हैं, ये यकसर मुख्तलिफ कैसे आ सकते हैं? अदालतें, अदालती अदालत बतौर इदारा, उनकी अपनी कहना चाहिए कि जो रिस्पेक्ट है वो किस हद तक स्टेक के ऊपर है कि वो भी आवाम के अंदर अपना एतमाद हासिल कर सके।
जी बिल्कुल सही कहा आपने। उसमें देखिए जो फैसला हुआ है वो शवाहद की बुनियाद पे नहीं है, या दो चीजें उन्होंने जो लाहौर हाई कोर्ट ने फैसला दिया है, एक तो यह है कि जिस अंदाज से वो बनाया गया था एक खसूसी अदालत बनाई गई थी वो गैर आइनी है। उसके लिए एक जरूरी बात थी जो आइनी माहरीन उस वक्त की बात कर रहे थे कि किसी के खिलाफ अगर ये बगावत का केस ले आना है तो जो कबीना है वो फैसला करे, और ये कबीना में जो नवाज शरीफ साहब की थी उसमें ये जेर बहस आया था। لیکن میاں صاحب نے یہ محسوس کیا کہ اکثریت یہ چاہتی ہے کہ مسلم لیگ نون کو اس مخبصے میں نہیں پھنسنا چاہیے اور یہ معاملات ماضی کے ہیں, ماضی کو ماضی میں دفن کر دینا چاہیے, آگے چلنا چاہیے. تو لیکن انہوں نے اپنے دل میں ایک بغض رکھا ہوا تھا, تو انہوں نے اکثریت کی بات نہیں مانی اور فیصلہ کر لیا کہ ہاں جی بالکل غداری کا کیس کیا جائے. تو یہی چیز جو تھی وہ اس کو غیر آئینی قرار دینے میں میرے خیال میں جو مشرف کے وکیل صفائی تھے ان کے لیے کرامت پیش ہوئی. دوسری بات جو انہوں نے کی وہ یہ کہ جو آرٹیکل 6 میں جو ترامیم کی گئی ہیں ان کا ریٹروکٹیو یعنی ماضی سے ایک قانون بننے سے پہلے وہ جو امینڈمنٹ کی گئی, ترمیم کی گئی آئین میں, اس ترمیم سے پہلے کے جو معاملات ہیں اس کے اوپر یہ لاگو نہیں ہو سکتا. یہ دو چار ایسے معاملات تھے جو انہوں نے اٹھائے اور اس کو غیر آئینی قرار دے دیا فیصلے کو. اب حکومت تو جائے گی نہیں سپریم کورٹ میں, میرے خیال میں یہ معاملہ یہیں ختم ہو جائے.
بہت شکریہ ڈاکٹر رسول بخش صاحب. زید گشکوری صاحب, اس اینگل پہ اپنی اوپینین دیجیے گا. مشرف کیس کتنا بڑا ٹیسٹ بن گیا ہے بذات خود عدالتوں کے لیے جو ایک دوسرے سے بہت متضاد اور مختلف فیصلے دے رہی ہیں؟
اسد, بالکل یہ بہت بڑا ٹیسٹ کیس ہے پاکستان کی عدالتوں کے لیے بھی, اور تمام نظریں اب سپریم کورٹ آف پاکستان پہ ہوں گی کہ ایک اسپیشل کورٹ کا جو آرڈر ہے اس پہ وہ کس نظر سے اس کو دیکھتی ہے, اور ساتھ ہی اب لاہور ہائی کورٹ کا جو آرڈر آیا ہے. تو تمام نئی چیزیں, نئے چیف جسٹس ہیں پاکستان کے جن کو ایک بہت بڑا ٹائم ملا ہے, جن کو انہوں نے تقریباً 2 سال سے زیادہ کا عرصہ گزارنا ہے, اور اس کو پہلی بار اتنا بڑا عرصہ مل رہا ہے ریسنٹلی نئے چیف جسٹس کو, اس کے لیے یہ ایک ٹیسٹ کیس ہے. اس کے علاوہ سپریم کورٹ میں اور بھی بڑے کیسز پڑے ہوئے ہیں, لیکن یہ کیس اپنی نوعیت کا پہلا اس لیے ہے کہ کسی بھی پاکستانی عدالت نے کسی فوجی ڈکٹیٹر کو سزائے موت سنائی ہے. تو اس لیے یہ ایک بہت بڑی خبر تھی. اس کے بعد جس طرح آپ نے خود کہا کہ ایک بالکل مختلف اینگل پہ فیصلہ آیا ہے, تو 2 مختلف فیصلے ایک بڑی کورٹ کے سامنے ہیں. اس نے یہ فیصلہ دینا ہے, یہ ڈیسائیڈ کرنا ہے کہ آیا کہ آرٹیکل 6 لاگو ہو سکتا تھا 18th Amendment کے بعد جب یہ قانون نیا آیا, اس وقت ہو سکتا تھا. خود سپریم کورٹ نے یہ اسپیشل کورٹ بنائی تھی. تو یہ سارے وہ اینگل ہیں جو قانونی پہلو ہیں جس کو آف کورس پاکستان کے جو ٹاپ لیگل برینز ہیں, خود حکومت کی ٹیم ہوگی, پھر مشرف کی ٹیم ہوگی, اور دوسری کچھ فرینڈ آف کورس بھی ہوں گے جو اس پہ مختلف دلائل دیں گے. تو یہ ایک الٹیمیٹلی بڑا ٹیسٹ کیس ہوگا عدالتوں کے لیے بھی, کیونکہ ایک یہ بھی عدالت کی طرف سے اپنی نوعیت کی پہلی چیز سامنے آئی ہے کہ اگر جنرل مشرف پاکستان آتے ہیں ان کو آپ پھانسی کی سزا دیں اور ڈی چوک پہ اس کو لٹکائے رکھیں. تو یہ مجھے تو برطانیہ کا وہ 1600 کا ایک تاریخ یاد آتی ہے کہ جب کسی کو گلا کاٹ کے اور 3 دنوں کے لیے کھمبے پہ لٹکایا گیا تھا. تو یہ ایک جج صاحب کی اپنی اوپینین ہے, جب دوسرے ججز نے اس کو انڈورس نہیں کیا تھا, لیکن اس نے ایک تاریخ ضرور رقم کی ہے. اب اس کا حتمی فیصلہ سپریم کورٹ آف پاکستان نے کرنا ہے, اور اس کا ایک براڈر امپیکٹ ہوگا پاکستان کی تاریخ پہ, آنے والے حالات پہ, کہ کوئی بھی پھر اگر فوجی چاہے تو پاکستان میں آ کر آئین توڑے تو کتنی بڑی سزا ہو سکتی ہے. تو یہ وہ ڈیفائن کرنا ہوگا, سپریم کورٹ اس لائنز کو کلیئر کرے گی کہ اسپیسیفک کیا ہو سکتا ہے. خود ظاہر ہے اس سے ریلیٹڈ ایک پریسیڈنٹ سیٹ ہوگی آگے پاکستان کی تاریخ میں, پھر ڈیموکریسی ہوگی, کوئی آئین توڑے گا چاہے وہ سویلین ہو یا پھر فوجی عامر ہو تو اس کو کیا سزا ہوگی. تو یہ ایک بڑا دلچسپ سوال ہے, دلچسپ اینگل ہے, کیس ہے جس پر تمام تر لوگوں کی نظریں لگی ہوئی ہیں.
بہت شکریہ زید گشکوری صاحب, آپ نے ہمیں جوائن کیا, اور تمام جو میجر پولیٹیکل ڈیولپمنٹس ہیں سیاست کے اندر اس وقت جو کچھ ہو رہا ہے ان ایشوز کے اوپر آپ نے بات کی, آپ کا بہت شکریہ. سامعین ایک بریک کے بعد واپس آتے ہیں اور پاکستان میں غیر معمولی شدید موسموں کے اوپر بات کرتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے. پروگرام میں جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر ہمارے ساتھ اسفر امام. بات ہم کریں گے پاکستان میں بارشیں تودے گرنے سے ہلاکتیں کم از کم 76 ہو گئی ہیں اور یہ وہ موسمی اثرات ہیں جس کے بارے میں انٹرنیشنل رپورٹس یہ باور کراتی آ رہی ہیں کہ پاکستان کا شمار دنیا کے ان 8 ملکوں میں ہوتا ہے یا ان ملکوں میں ہوتا ہے جہاں پہ موسمیاتی تغیر کے اثرات سب سے زیادہ ہیں اور بری طرح متاثر ہونے والے ممالک کی فہرست میں پاکستان 8ویں نمبر کے اوپر ہے. شدید سردی کی لہریں کئی دنوں سے پورے پاکستان کے اندر پھیلی ہوئی ہے, حتیٰ کہ کراچی جس کو ایک معتدل موسم کا شہر کہا جاتا ہے وہاں پہ درجہ حرارت 3 سینٹی گریڈ ہے اور بتایا جا رہا ہے کہ 100 سال کا یہاں پہ ریکارڈ جو ہے وہ ٹوٹ رہا ہے. 100 سال پہلے ایسا موسم جو ہے وہ کراچی میں محسوس کیا گیا تھا. کراچی اہل کراچی سے اگر بات کریں تو وہ یہ کہتے ہیں کہ مسئلہ یہ نہیں ہے کہ وہاں پہ سردی ہوگی, مسئلہ یہ ہے کہ کراچی کے لوگ, کراچی کی فیملیز وہ اس موسم کے لیے تیار بھی نہیں ہوتے. ہیٹنگ سسٹم نہیں ہے گھروں کے اندر, تاکہ وہاں تو زیادہ گرم کپڑے بھی جو ہیں وہ نہیں رکھے جاتے ہیں. سو بہت شدید سردی ہے. اسی طرح کوئٹہ کے اندر بہت برف باری بھی ہو رہی ہے, سردی ہے. کشمیر, پاکستان کے زیر انتظام کشمیر کے علاقوں میں سخت موسموں کی اطلاعات آ رہی ہیں اور اسی موسم سے جڑے ہوئے واقعات میں 76 ہلاکتیں ہو چکی ہیں. کہاں کتنی سردی یہ تو آپ ہماری رپورٹوں میں سن چکے. نیشنل ڈیزاسٹر مینجمنٹ اتھارٹی یعنی NDMA وہ کیا کر رہا ہے یہ بھی آپ سن چکے, لیکن ہم ان اسباب پہ بات کریں گے جو ایسے یکسر مختلف موسموں کا سبب بن رہے ہیں. ایک دن موسم کچھ ہے, اگلے دن دوسری ایکسٹریم پہ ہے. سو ہمارے ساتھ ہیں ڈاکٹر شکیل صغیر, امریکہ میں مقیم ایکسپرٹ ہیں انوائرمنٹ کے, انوائرمنٹل ایشوز کے, وہ ہمارے ساتھ ہیں. ہمیں معافی چاہتا ہوں, جوائن کر رہے ہیں عامر گوریرو صاحب, فارمر پریزیڈنٹ نیشنل کونسل آف انوائرمنٹ, جرنلسٹ, سینئر صحافی ہیں, بہت ریسرچ کی ہے انہوں نے انوائرمنٹ کے ایشو کے اوپر. سو چونکہ کراچی سے ہمارے ساتھ ہیں عامر گوریرو صاحب, تو پہلے ان کی رائے لیتے ہیں. عامر صاحب, کراچی میں کتنا شدید موسم ہے اور کیا لوگ اس کے لیے تیار تھے؟ کیا اس کو اسی سے جوڑا جائے موسمیاتی تغیر سے, کلائمیٹ چینج سے؟
جی بہت شکریہ. اس وقت کراچی میں تو بڑی زبردست موسم ہے اور اگر آپ گوگل کر کے بھی دیکھ لیں تو 17 ڈگری سیلسیس اس وقت ٹیمپریچر ہے, رات کے 8:40 ہونے کو ہیں, اور جو 3 ڈگری اور 5 ڈگری اور 100 سالوں کا ریکارڈ کی جو باتیں کی جا رہی ہے اس طرح کی کوئی چیز نہیں ہے. لاسٹ ٹائم آج صبح بھی میں نے محکمہ موسمیات سے بات کی ہے کہ کراچی میں لاسٹ ٹائم 1934 کے اندر 0 ڈگری جو ہے وہ ریکارڈ ہوا تھا, اس کے بعد سے ایسا خاص غیر معمولی ٹیمپریچر نہیں ہے. 1992 کے اندر 5.4 ریکارڈ کیا گیا تھا اور ابھی تک کوئی کراچی میں کوئی 5 ڈگری تک اس سیزن میں تو نہیں ہوا ہے. 7:30 تک آج صبح تھا, مگر یہ موسم بالکل نارمل ہے کیونکہ میڈیا, کیونکہ کراچی میں کوئی سیاسی سرگرمیاں نہیں ہیں تو میڈیا کے پاس کوئی اور موضوع ہے نہیں, تو وہ ریکارڈ
یہ میڈیا پہ رپورٹ ہو رہا تھا کہ 3 سینٹی گریڈ تک ہونے جا رہا ہے, یہ اینٹیسپیٹ کیا جا رہا ہے.
آپ سنیں نہیں, آپ متعلقہ محکمے سے بات کریں, گوگل کی ذرا ہیلپ لیں. اس وقت 17 ڈگری سیلسیس,
نہیں اس وقت 17 ہی ہے, اس وقت 17 ہے, میں نے دیکھ لیا. جی صحیح, لیکن اب باقی دیکھ لیں. جی وعلیکم السلام,
تھینک یو ویری مچ کہ آپ نے مجھے انوائٹ کیا. جیسے شکیل, اس وقت تو 17 ہے ٹھیک ہے, لیکن یہ ایکسپیکٹیشن ہے کہ نیکسٹ ویک جو ہے وہ 3.3 ڈگریز تک جائے گا. اس کی ریزن یہ ہے کہ جس طریقے سے ہمارے یہاں ونڈ کی ڈائریکشن ہوتی ہے, سائبیریا سے جو ونڈ چلتی ہے اور پھر وہ کوئٹہ سے ہوتی ہوئی کراچی پہنچتی ہے, اور اس وقت جس طریقے کا ہائی پریشر ڈیولپ ہوا ہوا ہے اس کی وجہ سے ٹیمپریچر تھوڑا سا رائز ہے, 11 ڈگریز ہے, لیکن ایکسپیکٹیشن یہ ہے کہ یہ جو ہائی پریشر ہے یہ موو کر جائے گا اور دوبارہ ٹھنڈی ہوائیں جو ہیں وہ کراچی کی طرف آئیں گی جو کہ ٹیمپریچر کو تقریباً 3 ڈگریز تک پہنچا دیں گی. ایکسپیکٹیشن ہے نیکسٹ ویک تک, ضروری نہیں ہے کہ یہ 3 ڈگریز تک پہنچ ہی جائے, لیکن ایکسپیکٹیشن جو ہے وہ ہمیں اس طریقے سے سوچنا پڑتا ہے کہ 3.5 ڈگری سیلسیس جو تھا وہ تقریباً 100 سال پہلے کراچی میں ایک دفعہ ہوا تھا. اچھا, اس کو اگر ہم براڈر سینس میں دیکھیں तो हम ये देखते हैं कि इस तरह की जो फ्लक्चुएशन है उसका डायरेक्ट ताल्लुक है क्लाइमेट चेंज से, और क्लाइमेट चेंज का लोग ये एक्सपेक्ट करते हैं कि हर जगह जो है वो टेम्परेचर ज़्यादा होगा, क्योंकि इवेंचुअली जो 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 ट्रेंड है वो ये है कि टेम्परेचर क्रीप कर रहा है हायर डिग्रीज की तरफ, और पूरी दुनिया का जो टेम्परेचर है वो ज़्यादा हो रहा है विद टाइम। लेकिन जब तक वो चीज़ें स्टेबलाइज नहीं होती हैं, और जिस तरीके से हम ये कहें कि हर जगह जो है वो पानी का सारी बर्फ जो है वो पोल्स पे पिघल जाए, और हर जगह जो है वो जो ओशन है उसका लेवल 3-4 मीटर आगे ऊपर तक हो जाए, उस वक्त तक ये चीज़ें बहुत अनस्टेबल होंगी, अनएक्सपेक्टेड चीज़ें होंगी। जहाँ कभी बर्फ नहीं पड़ी वहाँ जो है ना ऑल ऑफ सडन बर्फ पड़ जाएगी, जहाँ कहीं बारिशें कम होती थी वहाँ ऑल ऑफ सडन बारिशें शुरू हो जाएंगी, कभी टेम्परेचर जो है वो 45-50 तक पहुँच जाएगा सेल्सियस तक, दूसरी तरफ जो है वो 3 और 2 और 0 तक, और मतलब दो स्ट्रीम पे होगा। हम कराची और या पाकिस्तान ओवरऑल इस चीज़ के लिए प्रिपेयर नहीं है जो सिचुएशन क्लाइमेट चेंज की वजह से हो रही है और अगले चंद सालों में जो हालात होंगे। आप ये देखें हमारे पास हमारे रिवर्स का बुरा हाल है, रिवर्स की मेंटेनेंस नहीं है, रिवर्स जो हैं वो इतनी ज़्यादा उसकी डेप्थ कम हो गई है, चूँकि सिल्ट और जो मट्टी जो बारिश के साथ आती है वो नीचे जमा होती जा रही है। उसकी वजह से ये होगा कि जैसे बारिशें एक्सपेक्टेशन से जब ज़्यादा होंगी तो फ्लड बहुत ज़्यादा होगा, करीबी जो रिवर के करीब करीब के एरियाज हैं वो उनमें फ्लड जहाँ कभी नहीं आता था वो होगा। हम अगर हम इसको पॉजिटिव पॉइंट ऑफ व्यू से देखें तो नेगेटिव पॉइंट ऑफ व्यू जो है वो तो ये है कि हमें बहुत सारी प्रॉब्लम्स होंगी इस क्लाइमेट चेंज की वजह से। अगर हम पॉजिटिव पॉइंट ऑफ व्यू से देखें तो पाकिस्तान में जो वाटर क्राइसिस है वो हम उसको कंट्रोल कर सकते हैं, अगर हम छोटे छोटे बहुत सारे डैम बना दें इन पूरे वे में तो हमारा जो है वो हम दो तीन चार साल के लिए हम पानी का स्टोरेज कर लेंगे। लेकिन बात यह है कि हमारे प्लान्स क्या हैं, हमें डिसएडवांटेज जो कि क्लाइमेट क्लाइमिटीज हैं उसको हम किस तरीके से अपनी एडवांटेज के लिए इस्तेमाल कर सकते हैं, इसमें किस तरह की प्लानिंग हो रही है, क्या हम कर रहे हैं और क्या करना चाहिए, क्योंकि इस साल बारिश हुई है अगले साल हो सकता है बिल्कुल बारिश ना हो, क्योंकि ये क्लाइमेट चेंज की वजह से जो फ्लक्चुएशंस हैं वो इतनी ज़्यादा एक्सट्रीम्स पे होंगी कि एक साल बेतहाशा बारिश होगी फिर 2-3 साल तक कोई बारिश ना हो, फिर बेतहाशा बारिश होगी जिसमें कि लोग भी मरेंगे, सैलाब भी आएगा और बहुत सारे हालात ऐसे होंगे जो कि हमें अनएक्सपेक्टेड है, देन इट विल गो ऑन द अदर एक्सट्रीम।
हम उसके लिए आमिर गुर्रर साहब को भी शामिल करते हैं। आमिर साहब, ये दुरुस्त है, आपने सही कहा कि अभी ज़ाहिर कराची का नहीं है, लेकिन हम जो प्रेडिक्शंस हैं ना, और वो आमतौर पे आजकल काफ़ी एक्यूरेट होती हैं, वो बता रहे हैं, मैंने जब आपने कहा तो मैं उस दौरान भी गूगल किया है, तो जैसे बता रहे थे डॉक्टर शकील साहब कि वो जो क्वेटा से हवाएं आएंगी वो काफ़ी हद तक है, कि 1 जनवरी को ये प्रिडिक्ट किया गया था कि माइनस तक में जा सकता है टेम्परेचर कराची का। सो एनी वे, हम तो अगर बड़ी ब्रॉडर पिक्चर में बात करें तो वाकई ये ग्लोबल वार्मिंग के
जी
डॉक्टर शकील सगीर अमेरिका में बेस्ड हैं।
अच्छा, डॉक्टर शकील साहब बोल रहे थे, अच्छा ठीक है। तो देखें, हर चीज़ को हम क्लाइमेट चेंज से नहीं जुड़ते, एक चीज़। दूसरी चीज़ मैं क्लियर कर दूं कि कोई प्रेडिक्शन मेट ऑफिस ने जारी नहीं की कि माइनस में टेम्परेचर जाएगा। साइबेरिया के ऊपर हाई प्रेशर की वजह से, अपर प्रेशर की वजह से हमारे यहाँ ठंड है, कोयटा के अंदर गैर मामूली बिल्कुल है, वो क्लाइमेट चेंज की वजह से है, वहाँ पे पहली बार जो है वो बर्फबारी भी हुई है। कराची में टेम्परेचर जो है, कराची में ये नहीं कह रहा हूँ कराची क्लाइमेट चेंज से मुतासिर नहीं है, कराची में कंटिन्यूस हीट वेव्स आ रहे हैं, कराची में सी लेवल राइज है, कराची के अंदर बहुत से और मसाइल भी हैं, मगर इस वक्त इस वाले मौसम को कनेक्ट करना क्लाइमेट चेंज से बेहतर नहीं होगा, क्योंकि मेट ऑफिस ने इस तरह की कोई भी प्रेडिक्शन नहीं की है। मेट ऑफिस का कहना है 17 और 18 को 6 डिग्री सेल्सियस तक जाएगा। कराची में आज सुबह जो है 7:30 तक था, जो इस मौसम का सबसे ठंडा दिन जो है वो कराची
में। लेकिन अब मैं आपको वाशिंगटन की बात बता दूं, यहाँ पे इतना प्लेजेंट मौसम, वही 17-18 जो बात करें सेंटीग्रेड में, पूरा तकरीबन जनवरी इसी में जा रहा है, और ये अनयूजुअल है दिसंबर जनवरी में ऐसा मौसम यहाँ पे होना।
گریرو صاحب آپ جو کہہ رہے ہیں وہ آپ سے کوئی اعتراض نہیں کر رہے ہیں, ہم آپ کو ڈینائی نہیں کر رہے ہیں کہ ترکی میں وہ یہ ہو, ہم جو ہے نا براڈر وے پہ ہم سائنس کی ڈسکشن کر رہے ہیں. گریرو صاحب جس ہم جو ہے سائنس کو ڈسکس کر رہے ہیں کہ جو کلائمیٹ چینج ہے اس کے کیا امپیکٹس ہوں گے, جو نا بجائے اس کے آپ بجائے اس کے کہ ہم اس پہ بات کریں کہ ابھی کیا ہے. ٹھیک ہے, ہم آپ کی بات مانتے ہیں کہ ابھی بہت اچھا ٹیمپریچر ہے, ہو سکتا ہے کہ کچھ بھی نہ ہو, ٹھیک ہے نا, کچھ بھی نہ ہو, اور جو فورس
نہیں کر رہے ہیں, نہ میں کوئی آپ کو جھٹلا رہا ہوں یا میں کوئی وہ کہہ رہا ہوں, میں یہ کہہ رہا ہوں کہ واشنگٹن ایک الگ خطہ ہے, کراچی ایک الگ خطہ ہے, اس کے بعد
لیکن یہاں پر لیکن اس ہر خطے میں جو اگر چیزیں مختلف ہو رہی ہیں, معمول سے ہٹ کے ہو رہی ہیں, تو اس کو اسی سے کنیکٹ کر رہے ہیں,
نہیں ہو رہی
کلائمیٹ
سردیوں میں نہیں ہو رہی.
بات یہ ہے کہ سنیں, بات یہ ہے کہ جو ہے نا اگر ہم اس طریقے سے دیکھنے کی کوشش کریں, دیکھیں میں جو ہوں وہ انوائرمنٹل سائنٹسٹ ہوں, میں ٹاکسیکولوجسٹ ہوں, میں پولوشن پہ اور انوائرمنٹل پہ کام پچھلے 30 سالوں سے زیادہ ہو گئے ہیں مجھے کام کرتے ہوئے, اور ہم جو ہے نا کسی بھی خطے کو الگ نہیں کر سکتے, ایوری تھنگ از لنکڈ. اگر آپ اس طریقے سے دیکھیں,
ضرور
جو سعودی جو عرب سہارا
نہیں,
اگر آپ یہ دیکھیں کہ عرب کے جو سہاراز ہیں اس سے جو ریت اڑتی ہے وہ کہاں آ کے ڈپازٹ ہوتی ہے, لیٹن امیرکا میں امیزون پہ, اور وہاں کی وہ زمین کو فرٹیلائز کرتی ہے. تو ہم وی کین ناٹ آئسولیٹ کے کراچی اور نیو یارک اور جو واشنگٹن ہے, وہ دو ڈفرینٹ ایریاز ہیں.
جی مجھے
میں یہ نہیں کہہ رہا ہوں,
جی اس کو کنکلوڈنگ ریمارکس عامر صاحب, جی عمار صاحب,
جی یہ جو جس طریقے سے ہم یہ جو کر رہے ہیں نا کراچی کو لے کر, میں نہیں کہہ رہا ہوں کلائمیٹ چینج پر, بالکل کراچی پاکستان بس سسٹم ہے, گلیشیئر لیک آؤٹ بس فلڈ سے لے کر سی لیول رائز سے لے کر ہیٹ ویو سے لے کر شرنکنگ ایگریکلچر سے لے کر ڈراؤٹ کے اندر, آپ نے لاسٹ موسم میں دیکھا کہ بجلی گرنے کے 1000 سے زائد واقعات ہوئے, 30 سے زائد لوگ وہاں مر گئے, یہ سارے امپیکٹس ہیں کلائمیٹ چینج کے. سدرن بیلٹ جو ہے بلوچستان کا پورا وہاں سے مائگریشن ہو چکی ہے, پاکستان کے اندر کلائمیٹ مائگریشن کے جو ہے 30 ملین لوگ جو ہیں وہ کلائمیٹ مائگرینٹ ہیں, جن کو ابھی تک آفیشلی آئیڈینٹیفائی نہیں. میں یہ نہیں کہہ رہا ہوں کہ پاکستان نہیں ہے, مگر اس کنڈیشن میں کراچی جو ہے کہ کراچی کی پریڈکشن, ایک تو پریڈکشن نہیں ہوئی ہے, دوسرا یہ کہ آج کوئی مائنس ٹیمپریچر یا 6 یا نہیں ہے, ابھی 17 ہے, صبح 7:30 کا پریڈکشن ہے کہ 17 اور 18 سے 6 تک جائے گا, مائنس کا کوئی چانس نہیں ہے. میں صرف اس چیز کو کلیئر کرنا چاہتا ہوں.
بالکل صحیح ہے آپ کی بات, بالکل آپ کی بات بالکل
مت دیا,
آپ کے بعد بالکل جو نا ہم تسلیم کرتے ہیں, اور اس میں کوئی ہم آپ کے کو کسی طرح سے ڈسپیوٹ نہیں کرنا چاہتے ہیں, کیونکہ جو فیکٹ ہے وہ آپ کراچی میں ہیں, آپ کو زیادہ پتا ہے کہ کیا ہونا ہے اور کیا نہیں ہونا ہے. اور میں اس بات کو بھی مانتا ہوں کہ بہت ساری پریڈکشنز جو انٹرنیشنل پریڈکشنز ہوتی ہیں وہ لوکل پریڈکشنز سے کم ریلائبل ہوتی ہیں. چند سال پہلے جو بہت بڑا سمندری طوفان کی بات کر رہے تھے اور سی این این والے کہ کراچی میں آئے گا اور کراچی والے موو کر جائیں وہاں سے, جبکہ لوکل جو نیوز میڈیا تھا وہ کہہ رہا تھا کہ نہیں نہیں آئے گا, اور وہ نہیں آیا.
صحیح.
تو یہ چیزیں آپ زیادہ اچھا سمجھ سکتے ہیں, لیکن لیٹس ٹاک اباؤٹ آن دا براڈر سینس کے کلائمیٹ چینج کی وجہ سے.
وہ تو میرے دونوں پینلسٹس پہ اتفاق کریں کہ آف کورس اس کو امپیکٹ کر رہا ہے. مجھے میں کہتا کلامی کی معافی چاہتا ہوں, مجھے ڈاکٹر صاحب یہاں پہ اس کو سیگمنٹ کو وائنڈ اپ کرنا پڑے گا, وقت بالکل ختم ہوا جاتا ہے. تھینک یو سو مچ ڈاکٹر شکیل صغیر, آپ ہمارے ساتھ.
میں ابھی بس ایک بات بتا دوں کہ میں پاکستان میں تھا, میں نے
جی ڈاکٹر صاحب کی لائن ڈراپ ہوگی, معافی چاہیں گے ان سے. اور عمار گریرو صاحب آپ کا بھی بہت شکریہ. یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام میں جہاں رہیں میں ہوں اسد حسن اور پروڈیوسر اسفر امام. پروگرام کا آخری سیگمنٹ کرکٹ پہ بات کریں گے. کرکٹ کے جو فینز ہیں ان کے لیے بہرحال اچھی خبریں ہیں کہ اس سے پہلے سری لنکا کی ٹیم پاکستان آ چکی, اب بنگلہ دیش کی ٹیم جو گم گو کسی کیفیت میں تھی اور کوئی فیصلہ نہیں ہو پا رہا تھا, انکار بھی تھا, حامی بھی تھی, تو اب باقاعدہ طور پہ اس پہ اتفاق ہو گیا ہے کہ بنگلہ دیش کی ٹیم بھی پاکستان کا دورہ کرے گی اور یہاں پہ ٹیسٹ, ون ڈے اور ٹی ٹوینٹی میچوں میں شرکت کرے گی. اس کے اسکیجول پہ بھی اتفاق ہو گیا ہے. جو اعلامیہ میں پاکستان کرکٹ بورڈ کی جانب سے جاری کیا گیا اس میں یہ بتایا گیا ہے کہ نئے شیڈول کے مطابق بنگلہ دیش کی ٹیم 24 سے 27 جنوری تک لاہور میں 3 T20 میچز کھیلے گی, 3 T20. بنگلہ دیش کی ٹیم 17 سے 11 فروری تک راولپنڈی میں ایک ٹیسٹ میچ کھیلے گی. اس کے بعد آپ کو معلوم ہے کہ PSL سیزن شروع ہو جائے گا, اور PSL کے بعد ایک روزہ میچ کراچی میں کھیلے گی, اور پھر ایک دوسرا ٹیسٹ میچ جو ہے وہ بھی اپریل میں 5 سے 9 تک ہوگا. کافی اسکیٹرڈ है, बिट्स एंड पीसेस में है, लेकिन बहरहाल बांग्लादेश की टीम आ रही है। उमेर अलवी साहब हमारे साथ मौजूद हैं, स्पोर्ट्स जर्नलिस्ट हैं, स्पोर्ट्स एनालिस्ट हैं, उनकी राय लेते हैं पीएसएल प्लस इंटरनेशनल क्रिकेट उसकी बहाली के ऊपर। उमेर बहुत शुक्रिया। क्रिकेट के सामीन के लिए क्या कुछ हो रहा है इस महीने और कितना खुशाइंद है?
देखिए खुशाइंद तो है, लेकिन जिस तरह हमने बांग्लादेश के पैर पकड़े जाके, अगर लग रहा है जैसे ऑस्ट्रेलिया की कोई ए टीम हो गई, मतलब मेन ऑस्ट्रेलियन टीम हो गई या इंडियन टीम हो गई, बांग्लादेश की भरम मेरी समझ में नहीं आ रही ना अभी तक, कि मतलब एक ऐसी टीम जो पाकिस्तान ने कभी जीती नहीं, जिसे ऑस्ट्रेलिया कभी बुलाती नहीं, जो इंडियन जाती नहीं, जो साउथ अफ्रीका जिससे अपने मुल्क में खेलती नहीं, मतलब वो सिर्फ ऑस्ट्रेलिया को अफगानिस्तान इंडिया और श्रीलंका से पूरा साल खेलते हैं, मतलब उनके किस पर की उनको प्रॉब्लम हो रही है कि हम पाकिस्तान में नहीं खेलेंगे? अरे भाई मतलब तुम्हें क्यों बुला रहे हैं, तमीज से तरीके से बुला रहे हैं, कह रहे हैं आके कि आप खेलें इस मुल्क में, आपको जहां भी जगह मिल रही है, मतलब आई हैव नो आइडिया कि बांग्लादेश की भरम क्यों है।
नहीं लेकिन देखे ना, जिन कंडीशंस में पहले तो लोकल और रीजनल टीम्स वही आएंगी, तभी जाके जो बड़ी टीमें हैं उनका कोई एतमाद जो है वो बहाल होगा कि आखिर इंटरनेशनल क्रिकेट हो रही है तभी आएंगी। तो पाकिस्तान को ये एफर्ट्स तो करना पड़ेंगी, रूटीन और मामूल से हटके भी करना पड़ेंगे।
देखिए बिल्कुल सही है, लेकिन बांग्लादेश की टीम इतनी बड़ी नहीं जितनी वो अपने आप को समझ रहे हैं, जिनको एक चीज ही बता देनी चाहिए, हमें ऑप्शन बी जो दिया, हमने ऑप्शन ए नहीं हुआ, उन्होंने कहा ठीक है भाई जाओ कहीं जो मर्जी करना करो, जहाँ भी खेलना खेलो, हम किसी और को बुला लेते, इतने हाथ पाओ किसी और की जोड़ते तो दूसरी भी टीम आ जाती। बांग्लादेश के पास प्लेयर्स वर्ल्ड क्लास नहीं है, जब शकीब वैसे नहीं खेल रहे हैं उनके पास, बाकी उनका असर आपके सामने, इंडिया जाते हैं वो हार जाते हैं, श्रीलंका से हार जाते हैं, मतलब और ठीक है भाई सही है पाकिस्तान को जरूरत है, मतलब ऐसी भी जरूरत नहीं है कि मतलब हम बिक जाए उनके लिए कि भाई आप आ जाए प्लीज, किसी तरह कुछ तो करें आ जाए आप लोग।
ठीक है अब जरा पीएसएल 5 के ऊपर आ जाइए। पीएसएल 5 होने जा रहा है और पूरे का पूरा सीजन बहरहाल पाकिस्तान के अंदर इंटरनेशनल प्लेयर्स हैं उसमें और बड़े नाम हैं, भले कुछ साबिक हैं, भले कुछ अपनी टीमों में मौजूद नहीं हैं, लेकिन एक प्रोफाइल रखते हैं। सो ये पीएसएल सीजन क्या एक्सपेक्ट किया जाए? स्टेडियम भरे हुए नजर आएंगे, लोगों को अच्छी क्रिकेट मिलेगी, क्रिकेट को सपोर्ट करेगा ये इवेंट?
बिल्कुल बहुत अच्छा इवेंट होगा इंशाल्लाह, बहुत मजा आएगा लोगों को इसके अंदर, यहाँ जहाँ स्टेडियम पे जिन जिन जगहों के नाम आए हैं अभी आपको हर जगह हाउसफुल मिलेगा, इसलिए देखिए लोग तरसे गए, बहुत एक जनरेशन पूरी निकल चुकी है पाकिस्तान की ऐसी जो स्टेडियम में जाकर जिसने मैच नहीं देखा है, लेकिन आखिरी आप 2009 के बाद से क्या हुआ है यहाँ पे, तो हार्डली कुछ मैचेस, कभी वर्ल्ड लेवल आ गई, कभी जिम्बाब्वे आ गई, कभी श्रीलंका जैसे अभी आ गई है, तो ये छोटी छोटी चीजें हुई हैं। इसमें जो है पीएसएल के अंदर हर टीम जो है, हर मुल्क की हर टीम का एक शहर जो है वो शहर डेकोरेट हो रहा होगा, लोग जो है वो आ रहे होंगे बाहर से भी देखने के लिए, पाकिस्तानी खुद लोकल जा रहे होंगे, कोई कराची को सपोर्ट कर रहा है, कोई लाहौर कर रहा है, कोई मुल्तान कर रहा है, किसी का फेवरेट शोएब मलिक है, किसी का फेवरेट शाहिद आफरीदी, तो इस किस्म की चीजें हैं और इसकी कवरेज हर चैनल कर रहा होगा, तो ये पहली बार इतना मैसिव तरह से हो रहा है, हैंडल हो जाए तो क्या बात है,
हैंडल हो जाए तो क्या बात है। लेकिन हमने ये देखा हो मैर, इवन पिछले पीएसएल में और ये अभी जो श्रीलंका की सीरीज थी, तो स्टेडियम उस तरह से भर नहीं सके, इवन पाकिस्तान के अंदर भी, यानी क्रिकेट की आदत नहीं रही, लोगों को लाना पड़ेगा, तरकीब देना पड़ेगी, क्या करना होगा?
देखिए पीसीबी ने मिस हैंडल किया था वेलकम बैक क्रिकेट जो था, उनसे हुआ ही नहीं, मतलब मैं कराची में हूँ, मुझे पता ही नहीं टेस्ट मैच हो रहा है, इसकी कोई वाह वाह हो रही होगी, कुछ भी नहीं किया, मतलब आप शारिया फैसल को डेकोरेट करने से वेलकम बैक क्रिकेट नहीं हो जाता, आपको लोगों को बुलाना पड़ता है, इंसेंटिव देने पड़ते हैं, कंपनीज से कहना पड़ता है कि आप आगे यहाँ स्पॉन्सर्स लगाइए, अपने लोगों को लेके आए, कुछ नहीं किया था पीसीबी ने, और वही असर हुआ कि देखिए आखिरी दिन टेस्ट मैच जो इस्लामाबाद पिंडी में था, लोग उसमें आए, कराची के टेस्ट मैच में भी यही हुआ कि लोग आप ऐसे रखते टेस्ट मैच कि एक तो सर्दियां बहुत किसी किसी बात है, दूसरे लोग जा चुके थे मुल्क से बाहर, इनको छुट्टियों पे जाना था, बिल्कुल एक ऑकवर्ड सा टेस्ट मैच वो रख दिया कि बीच में आपने कि बस आ जाएंगे लोग, ऐसे नहीं आते लोग, बहुत अरसे से प्लान हो रहा होता है, लोग डिसाइड करते हैं कि हम टेस्ट मैच देखने जाएंगे, हमें आपको याद है कि हम किस तरह पागलों की तरह लाइन में खड़े होकर टिकट ले रहे होते थे, तो ऐसे कुछ भी नहीं हुआ इस दफा।
बहुत शुक्रिया उमेर अलवी, आप हमारे साथ मौजूद थे, आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया। और सामीन आज का ये प्रोग्राम अपने खत्म को इसी के साथ पहुंचता है, प्रोड्यूसर थे असफर इमाम, असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں. سال 2019 میں پاکستان کے نوجوان گلوکاروں کو اپنے فن کو آگے بڑھانے کے کیا مواقع دستیاب ہوئے، اس بارے میں پاکستان کے کچھ نوجوان گلوکاروں نے وائس آف امریکہ کی ایک راؤنڈ ٹیبل میں اپنے فن کے کچھ نمونے پیش کیے، جس پر مبنی یہ رپورٹ پیش کرنے کے لیے میں ہوں یاسمین جمیل. پاکستان اور نیو یارک میں قائم جیم بینڈ کے فاؤنڈنگ رکن شیر جان احمد نے اپنے بینڈ کی کارکردگی پر روشنی ڈالتے ہوئے اپنی موسیقی کا ایک نمونہ سننے والوں کے لیے پیش کیا.
کچھ کرنا ہے تو کر، بس تو ہی ہے، تو ہے، سن تو لے، آگے ابھی جانا ہے، چل چلے، سن لے اپنے دل کی، سن تو لے، آگے ابھی جانا ہے، چل چلے، سن لے اپنے دل.
اسلام آباد کے نئے گلوکار محسن پاشا نے راؤنڈ ٹیبل میں سننے والوں کے لیے یہ تحفہ پیش کیا. اور یہ تھا موسیقی کا وہ رنگ جسے بلوچستان کی ہزارہ کمیونٹی کی ایک ابھرتی ہوئی گلوکارہ نایاب بطول نے پروگرام میں پیش کیا.
میں وہ کہہ سکوں جو کہاں نہیں، میں وہ سن سکوں جو سنا نہیں، ہے یہی دعا یہی آرزو، وہ میرا بنے جو میرا نہیں، میری خاموشی کو بیان ملے، میرے درد کو جو زبان ملے، مجھے روشنی کی تھی جو جو میرا دل ہوا کسی رات سا، مجھے روشنی کی تھی جو سجو میرا دن ہوا کسی رات سا، میری حسرت میرے روبرو ہے یہ انتہا، میری ذات کا مجھے اپنا نام نشان ملے، میرے درد کو جو.
اور یہ تھا وہ نغمہ جسے بلوچستان کے ابھرتے ہوئے گلوکار ڈینیل جان نے سننے والوں کی نظر کیا.
چلتے رکھنے ہیں یہ کارواں، چھونے ہیں ہمیں نئے آسمان، چلتے رکھنے ہیں یہ کارواں، چھونے ہیں ہمیں نئے آسمان، کہنے کو کٹھن راہے ہیں، کہنے کو کٹھن راہے ہیں، مایوسیوں کے گھنے سائے ہیں، آؤ مل کر دنیا میں رنگ امن کے ہم بھری.
یہ تھی سال نو کے موقع پر وائس آف امریکہ کی ایک راؤنڈ ٹیبل میں پاکستان کے کچھ نوجوان گلوکاروں کی جانب سے پیش کی جانے والی موسیقی پر مبنی ایک رپورٹ. یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتہ ہے facebook.com/ VOA Urdu.